भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। कार्यक्रम एकल कविता वाचनमा हामी प्रत्येक हप्ता एक कविका कविताहरू सुन्छौं। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि डाक्टर नीरज भट्टराई। उहाँको जन्म तनहुँमा भएको हो। काठमाडौँ रहँदै आउनुभएको डाक्टर नीरज भट्टराई अहिले अध्ययनका सिलसिलामा बंगलादेशमा बस्नुहुन्छ। काठमाडौँ आएको समयमा हामीले एकल कविता वाचनमा उहाँलाई ल्याएका छौं। उहाँको कविता संग्रह धुवाको धागो प्रकाशित भइसकेको छ। धुवाको धागोभित्र संग्रहित सबै कविताका अंग्रेजी अनुवाद बलराम अधिकारीले गर्नुभएको हो। साथै मेरो भन्नु केही छैन र तलाश दुई गजल संग्रह पनि उहाँका प्रकाशित कृति हुन्। अब डाक्टर नीरजका कविता सुनौ।
सबैभन्दा पहिला चाहिँ म हजुरबा भन्ने कविता सुनाउँछु। यो चाहिँ मेरो मलाई चाहिँ पर्सनल फेभरेट भनौँ न, यसबाट मेरो व्यक्तिगत रूपमा चाहिँ मलाई मनपर्ने कविता हो। यस यही कविताको एउटा लाइनबाट चाहिँ मैले यसको नाम पनि राखेको होइन। कविता चाहिँ यसरी सुरु हुन्छ। हजुरबा, तपाईँ बित्नुभन्दा ठिक सात दिन पहिले मलाई उपहार दिनुभएको थियो मेरै अनुहार प्रिन्ट गरिएको टी शर्ट। तपाईँ बित्नुभन्दा ठिक सात दिन पहिले मलाई उपहार दिनुभएको थियो मेरै अनुहार प्रिन्ट गरिएको टी शर्ट। लगाएर निस्केको पहिलो दिन नै किलामा अल्झियो टी शर्ट, थोरै उध्रियो। धागो निस्केको थियो, धागो तान्दै गए, सिलाई उध्रिँदै गयो। हेर्दा हेर्दै मेरो अनुहार धागो भनेर हरायो टी शर्टबाट। म पनि उध्रिँदै गइरहेछु भित्रभित्रै, हराउनेछु धुवाको धागो भनेर एक दिन। तपाईँ भएको भए सोध्ने थिए को हो जो तानिरहन्छ धागो म उध्रेको ठाउँबाट। धन्यवाद।
यसको अङ्ग्रेजी भर्सन सुनाउनुहुन्छ?
हुन्छ। यो चाहिँ ओ ग्रान्ड फादर भन्ने छ होइन, शीर्षक चाहिँ। राइट सेभेन डेज बिफोर यु पास्ड अवे यु हेड गिफ्टेड मी अ टी शर्ट प्रिन्टेड विथ माई ओन फेस। एज आई वर्क्ड आउट पुटिङ इट अन द भेरी फर्स्ट डे इट टोर अन द नेल एन्ड फ्रेड अ बिट। आई केप्ट अनरेभलिङ इट अन्टिल इट फ्रेड कम्प्लिटली। Before my very eyes, my face disappeared from the t-shirt in the form of threads. I am too unraveling from inside, and one day I will disappear in the form of threads of smoke. Had you been here, I would be asking you, who is it that keeps unraveling the threads from the river?
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
अर्को एउटा कविता चाहिँ यो सिर्जना प्रक्रिया चाहिँ कस्तो हुन्छ, एउटा लेख्ने मान्छेको चाहिँ सिर्जना प्रक्रिया चाहिँ कस्तो हुन्छ, सधैँ सधैँ लेख्न सकिँदैन अझ त्यस्तो अवस्थामा चाहिँ, त्यही सिर्जना नै शीर्षकमा चाहिँ एउटा कविता छ। सिर्जना शीर्षक छोटो। कहिले हिँडेका छौ सोचका गल्लीहरूमा, कहिले हिँडेका छौ सोचका गल्लीहरूमा, खुब धुलो उड्छ त्यहाँ। कहिले काहीँ जब बरसात हुन्छ कल्पनाको, म चप्पल लगाएर घुम्न निस्कन्छु। हिलोका केही छिटाहरू उठ्छन् र कविता लेखेर जान्छन् कपडाको कागजमा। धन्यवाद। एउटा अब चाहिँ कविता म भुरुङ भन्ने कविता सुनाउँछु। यो चाहिँ मैले पनि केटाकेटीमा खुब भुरुङ खेलेको, यो लट्टु खेल्ने भन्छ नि, त्यो धागोले बेरेर त्यो फाल्ने त्यो चाहिँ, अनि त्यही सन्दर्भमा चाहिँ त्यही बिम्बलाई प्रयोग गरेर चाहिँ एउटा लेखेको कविता छ भुरुङ। यसरी सुरु हुन्छ कविता भुरुङ। मेरो घरको अघिल्तिर ससाना नानीहरू भुरुङ खेलिरहन्छन्। मेरो घरको अघिल्तिर ससाना नानीहरू भुरुङ खेलिरहन्छन्। डोरी बेरेर फुत्त फालिदिन्छन् भुइँतिर, फलामको एक्लो खुट्टा टेकेर भुरुङ नथाकुन्जेल नाचिरहन्छ। नानीहरू ताली बजाउँछन्, केही बेरमा भुरुङ लडखडाउँछ, लड्छ र गुडेर केही परसम्म पुग्छ। मेरो घरको अघिल्तिर जब ससाना नानीहरू भुरुङ खेलिरहन्छन् मलाई लाग्छ ईश्वरलाई पनि भुरुङ खेल्न औधी मनपर्छ। मेरो घरको अघिल्तिर जब ससाना नानीहरू भुरुङ खेलिरहन्छन् मलाई लाग्छ ईश्वरलाई पनि भुरुङ खेल्न औधी मनपर्छ। ऊ नालले बेरेर फुत्त फालिदिन्छ मान्छेलाई दुनियाँमा र ताली बजाइरहन्छ मान्छेको नाचमा। ती नानीहरूलाई जस्तै स्वयं ईश्वरलाई पनि थाहा नहुन सक्छ जब मान्छे रोकिन्छ ऊ गुडेर कहाँसम्म पुग्छ। एउटा चाहिँ यो विदाई शीर्षकको कविता छ, यो कविता संग्रहको अन्तिम कविता हो, यो अन्तिम क्रम संख्यामा चाहिँ अन्तिममा राखिएको छ। कविताको शीर्षक हो विदाई। एउटा कविता लेखे पानीमा र परसम्म बगेको हेरिरहे। एउटा कविता लेखे पानीमा र परसम्म बगेको हेरिरहे। टाढा कतै समुद्रका ओठले उसलाई छुनेछन्, वर्षौंको तिर्खा मेटिनेछ समुद्रको। यहाँ म एक्लै सोचिरहनेछु उसलाई जन्माए हुर्काए मायाले, जिन्दगीका नागबेली बाटाहरूमा हिँड्न सिकाए, दुनियाँको आदत बताए, एउटा कविता लेखे पानीमा र छोरी जसरी विदा गरे। अङ्ग्रेजी भर्सन चाहिँ बलरामजीले अनुवाद गर्नुभएको हो। यसको चाहिँ फेयरवेल शीर्षक छ यसको। फेयरवेल। आई रोट अ पोएम अन द वाटर एन्ड लुक्ड एट हर फ्लोटिङ अवे। अ सी फार अवे विल किस हर to quench his eternal thirst. Here, I will be contemplating all by myself. Alas, I bore her, brought her up with love and care, taught her to toddle along the serpentine paths of life, and showed her the world around. I wrote a poem on the water and bade her farewell, like my own daughter.
Bhavana, Jagriti, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
यो कविता चाहिँ आकांक्षा भन्ने कविता हो, शीर्षकमा छ। यो चाहिँ अब मान्छेको चाहना र त्यो सबै चाहनाहरू पूरा हुन नसकेका अवस्थाहरू र चाहिँ एउटा चाहिँ मान्छेको एउटा भित्र रहेको चाहिँ एउटा खाली ठाउँ, एउटा त्यो भरिन बाँकी खाली ठाउँलाई चाहिँ तपाईँको जनाइराखेको हो। यो चाहिँ जनाउनलाई मैले चाहिँ व्यक्तिगत रूपमा त्यसरी इन्टरप्रेट गर्न खोजेको। यसमा चाहिँ सबै मान्छेले चाहेको चाहिँ सधैँ पुरा हुँदैन, कसैले पनि चाहेको सबै कुरा पुरा हुँदैन, त्यही कुराहरू इङ्गित गर्न खोजेको छु। आकांक्षा। मलाई बदाम खुब मनपर्छ, मलाई बदाम खुब मनपर्छ, अक्सर पैदल हिँड्दा किन्छु, खल्ती भर्छु, बदामको दाना माथि फालेर सोझै मुखमा खसाउन मलाई औधी मनपर्छ। वर्षौं भइसक्यो यो कला मैले अझै सिक्न सकेको छैन, अनगिन्ती बदामका दाना फालिसके, खै कता हराइजान्छन्। यसको प्र्याक्टिस गर्छु म अझै पनि, हरेक साँझ छतमा पल्टेर ताराहरू हेर्छु र मुख खोलेर बस्छु प्रतीक्षामा, सोच्छु जब कुनै तारा खस्नेछ झटपट मुख बन्द गर्नेछु। हेर्दा हेर्दै एउटा तारा खस्छ र कतै हराइजान्छ आकाशमा, ठ्याक्कै बदामको दाना जस्तै।
कविता पल्टाउँदै गर्दा तपाईँलाई कविता के हो जस्तो लाग्छ?
कविता चाहिँ व्याख्याभन्दा परको विषय हो। अब तपाईँले व्याख्या सुन्नुभयो दाजु, होइन? अब यो चाहिँ कस्तो भने एउटा आफ्नो एउटा अनुभूति, आफ्नो कल्पनाशीलता र चाहिँ एउटा चेतना र एउटा चाहिँ आफ्नो आवाजलाई चाहिँ एकैचोटि मिलाएर जे कलाको रूपमा प्रस्तुत गर्न सकिन्छ त्यो चाहिँ कविता हो। कविता नै एउटा साहित्यिक विधाको सर्वोपरि रूप हो, चाहे त्यो निबन्ध होस्, कथा होस्, उपन्यास होस् अथवा अरू कुनै विधा होस्, गजल लगायत जुनसुकै विधा होस्, त्यसको काव्यिक वेट, त्यसको कवितात्मकता नै त्यसको चाहिँ ज्यान हो। र सबभन्दा एउटा चाहिँ साहित्यमा सबभन्दा छिटो र एउटा प्रभावकारी र एउटा तरङ्गित, एउटा मान्छेलाई तरङ्गित गराउन सक्ने विधा चाहिँ कविता हो जस्तो लाग्छ मलाई। अब मैले सुनाउने कविता चाहिँ म्युजिकल चेयर शीर्षकमा छ। यो चाहिँ मेरो हजुरआमालाई मैले चाहिँ बितेको बेलामा चाहिँ त्यो कल्पना गरेर लेखेको। अब यसलाई चाहिँ मैले त्यो म्युजिकल चेयरको खेलासँग चाहिँ कम्पेयर गरेको छु. म्युजिकल चेयर, खै कसले खेलाउँछ यो अजीब खेल, खै कसले खेलाउँछ यो अजीब खेल, जबसम्म सासको धुन गुन्जिरहन्छ जिन्दगीको घेरामा घुमिरहन्छन् खेलाडीहरू. जब धुन रोकिन्छ झटपट बस्नुपर्ने हुन्छ कुर्सीमा, हरेक पल्ट एउटा कुर्सी घटाइन्छ, जो बस्न भ्याउँदैन उसलाई खेलबाट हटाइन्छ. यसपालि हजुरआमा बस्न सकिनन्. एउटा चाहिँ यो प्रेम कविता जस्तो हो, यो चाहिँ आदत शीर्षकमा छ. कविता यसरी सुरु हुन्छ, कविताको शीर्षक छ आदत. अनौठो आदत छ तिम्रो, परेलीबाट टुटेका रौं हत्केलामा राखी आँखा बन्द गर्छौ र बिस्तारै फु गरेर उडाइदिन्छौ, भन्छौ यसरी मागेको पुग्छ. अनौठो आदत छ तिम्रो, परेलीबाट टुटेका रौं हत्केलामा राखी आँखा बन्द गर्छौ र बिस्तारै फु गरेर उडाइदिन्छौ, भन्छौ यसरी मागेको पुग्छ. तिमीले हरेक पल्ट यसै गरी मलाई मागेकी थियौ सायद, हैरान भएर ईश्वरले आज मलाई तिम्रो परेलीमा राखिदिए. निहालेर हेरिनौ या चिनिनौ, यसपल्ट टुटेको म थिएँ, सधैँ झैं हत्केलामा राखी आँखा बन्द गर्यौ र बिस्तारै फुकिदियौ, तिम्रो हत्केलामै थिएँ म, तिमीले मलाई फेरि मागिदियौ. एउटा चाहिँ यो चाहिँ नेपालमै पहिला अलि अगाडि घटेको एउटा घटना देखेर मैले लेखेको थिएँ. त्यो बेलामा चाहिँ त्यो अनुहारमा एसिड फ्याँक्ने त्यो एउटा चाहिँ एकदम नराम्रो एउटा चाहिँ त्यसको नराम्रोपनलाई शब्दमा बयानै गर्न सकिँदैन. हेर्नुहोस्, त्यस्तो खालको घटनाहरू पनि देखिएको हुनाले त्यही घटनाको सन्दर्भमा चाहिँ मैले त्यो बेलामा लेखेको थिएँ. तेजाब शीर्षकमा छ एउटा कविता, त्यो कविता सुनाउँछु. कविताको शीर्षक छ तेजाब. पग्लिदो घामको केही थोपा कसैले राखिदियो बोतलमा, पग्लिदो घामको केही थोपा कसैले राखिदियो बोतलमा, त्यसमा लोभ जलाउन सकिन्थ्यो, ईर्ष्या जलाउन सकिन्थ्यो, अज्ञानता जलाउन सकिन्थ्यो, दुःख जलाउन सकिन्थ्यो, कमसेकम केही नजलाउन त पक्कै सकिन्थ्यो. त्यस्तो केही गरेनन् कसैले, बस आफ्नो रिसको आगो थपेर निर्णय गरे यो आगो केवल अनुहारमा निभाउन सकिन्छ. धन्यवाद.
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण. एकल कविता वाचन.
दाजुले भन्नुभयो अनुसार यो झाँक्री हिरालाल भन्ने कविता, यो चाहिँ एउटा व्यङ्ग्य कविता जस्तो हो. यसको पछाडि एउटा सानो कथा छ. म नेपाल मेडिकल कलेजमा पहिला अध्ययन गर्दाखेरि त्यही बाटो भएर फर्किँदा त्यही म कलेज जाने आउने बाटोमा चाहिँ एउटा चाहिँ ठिक यस्तै खालको एउटा चाहिँ होर्डिङ बोर्ड मैले देखेको थिएँ. मैले यो कवितामा धेरै केही गरेको छैन, अलिकति चलाखी मात्रै गरेको हो. त्यो मैले हुबहु करिब करिब त्यही होर्डिङ बोर्डै राखेको छु मैले, र त्यसलाई चाहिँ एउटा कन्ट्रास्टमा प्रयोग गर्न खोजेको हो, होइन. त्यो चाहिँ झाँक्री हिरालाल शीर्षकमा छ. झाँक्री हिरालाल. झारफुक गर्ने, जोखाना हेर्ने, तुनामुनाबाट दिमाग गडबड भए ठिक पार्ने, झारफुक गर्ने, जोखाना हेर्ने, तुनामुनाबाट दिमाग गडबड भए ठिक पार्ने, पेटमा गोला भएकालाई ठिक पार्ने, सुतेका बेला दाँत किट्नेलाई ठिक पार्ने, स्वर बस्नेको स्वर खुलाउने, हात खुट्टा नचल्नेलाई ठिक पार्ने, हात खुट्टा पोलेकोलाई ठिक पार्ने, यसरी तन्त्र मन्त्र जडीबुटी औषधि प्रयोग गरी माथि उल्लेखित रोगहरू ठिक पार्ने. यस्तो लेखिएको तुल घर बाहिर झुन्ड्याएको झाँक्री हिरालालले तुलमा झाडा पखाला लेख्न बिर्सेछ. सायद त्यसैले यो साल उसलाई पखालाले लग्यो. धन्यवाद.
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचनमा आज हामी डाक्टर निरज भट्टराईका कविताहरू सुनिरहेका छौं. उहाँको कविता वाचन अझै बाँकी छन्. उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामीलाई कवि नीरज भट्टराईले कविताहरू सुनाइरहनु भएको छ। अब उहाँका बाँकी कविताहरू सुनौं।
कविता चाहिँ तपाईँको लामो छोटो अग्लो होचो भन्दा पनि कति गहिरो भन्ने कुरो हुन्छ। लम्बाइ चौडाइ भन्दा पनि गहिराईमा चाहिँ कवितालाई नाप्नुपर्छ जस्तो लाग्छ। र चाहिँ एउटा चाहिँ कविताको यो आकारले चाहिँ कविताको फैलिन सक्ने परिधि चाहिँ व्याख्या गर्न सक्छ जस्तो मलाई लाग्दैन। तर विशेष त तपाईँले भने जस्तो आकारमा चाहिँ म छोटो कविता लेख्छु। जीवनमा थुप्रै थुप्रै यस्ता पलहरू हुन्छन् होइन, जहाँ चाहिँ मान्छे चाहिँ एक्लोपनको काँधमा चाहिँ टाउको राखेर चाहिँ धेरै कुरा सोच्नुपर्ने हुन्छ। त्यस्तै समयहरू सबैको जिन्दगीमा आएका हुन्छन्। त्यही मध्ये त्यस्तै एउटा परिस्थितिलाई इङ्गित गरेर लेख्न खोजिएको एउटा कविता चाहिँ म सुनाउँछु। फेरि त्यही सम्झनाको बगैँचामा पुगेको जस्तो फर्केर नोस्टाल्जिया शीर्षकमा छ यो चाहिँ। सायद तिमीले भुलिसक्यौ त्यो दिन म्युजियमको छतमा हामीले के गरेका थियौं। सायद तिमीले भुलिसक्यौ त्यो दिन म्युजियमको छतमा हामीले के गरेका थियौं। मलाई याद छ त्यहाँ एउटा खिया लागेको ढोका थियो। मान्छेहरूले भुलिसकेका थिए पछिल्लो पटक त्यो कहिले खुलेको थियो। भन्थे कुनै गुप्त बाटो हो, कुनै महाराजाले बनाउन लगाएका थिए। त्यही ढोकाभित्र हामीले आफ्ना छायाहरू छोडिदिएका थियौं। याद छ तिमीलाई? भइगो छोड, मलाई जवाफ चाहिँदैन। सुनेको छु आज वर्षौं पछि जब त्यो ढोका खुल्यो भित्र एउटा कविता भेटियो जसको अनुहार हुबहु तिमी जस्तै छ। धन्यवाद।
यसको अङ्ग्रेजी सुनाइदिनुहोस् न।
यो चाहिँ नोस्टाल्जिया शीर्षकमा, यो चाहिँ हाम्रो यो पनि सबै सङ्ग्रहको सबै कविताहरू बलरामजीले अनुवाद गर्नुभएको हो। यो उहाँको अनुवाद म पढ्छु। नोस्टाल्जिया। यु माइट ह्याभ फर्गटन अन द टप अफ द म्युजियम वाट वी डिड द्याट डे। आई स्टिल रिमेम्बर There stood a door all rusted. No one knew when it last opened. They say it opened into a secret passageway some emperor had built. We had left our shadows beyond the very door. You remember? Let it go anyway. I demand no reply. I hear today when the door was opened after so many years, they have found a poem that resembles your face. एउटा चाहिँ यो सङ्ग्रहको पहिलो कविता हो मेरो, यो जम्मै अप्ठ्याराहरू जलाएर भन्ने शीर्षकमा छ। एउटा जीवनमा चाहिँ स्ट्रगलको फेज आउँछ सबैलाई होइन। अब स्ट्रगल त बाँचुन्जेलै स्ट्रगल हुन्छ, तर त्यसको प्रकार मात्रै फरक पर्ने हो। त्यही भएर चाहिँ त्यो अब त्यो सङ्घर्षको एउटा चाहिँ क्षणलाई चाहिँ पछाडि फर्केर हेर्दा कस्तो देखिन्छ होइन, त्यो चाहिँ म व्यक्त गर्छु। यसमा चाहिँ गरेको छु, कोसिस गरेको छु व्यक्त गर्ने। कविता चाहिँ कविताको शीर्षक हो जम्मै अप्ठ्याराहरू जलाएर। जम्मै अप्ठ्याराहरू जलाएर मैले कोइला आफ्नो गोजीमा भरेको थिएँ। जम्मै अप्ठ्याराहरू जलाएर मैले कोइला आफ्नो गोजीमा भरेको थिएँ। सोचेँ कुनै नहिडिएको बाटो जाउँ। पुरानो लोककथामा जस्तै फर्किँदा बाटो पहिल्याउन टुक्रा टुक्रा कोइला खसाउँदै गएँ बाटोमा। वर्षौंदेखि हिँडिरहेछु गोजी रित्तिएको छैन अहिले। आज फर्की हेर्दा कोइलाहरू थिएनन् बाटोमा, अरूले टिपिसकेछन् भुइँबाट। समयले अप्ठ्याराका कोइलालाई हिरा बनाइदिएछ।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविता चाहिँ बेसिकली मेरो चाहिँ फ्यामिलीमै एउटा चाहिँ पोएटिक इन्भाइरोमेन्ट थियो। मेरो बुवा बाबा विजयराज भट्टराई उहाँले पनि किताब निकाल्नु भएको छ, दुईवटा कविता सङ्ग्रह छ उहाँको, छन्दमा गद्यमा लेख्नुहुन्छ। अनि अब मेरो हजुरबा हजुरआमाहरू पनि कोर्नुहुन्थ्यो, आमाले पनि अलिअलि कोर्नुहुन्छ कविता। अनि एउटा चाहिँ एउटा पारिवारिक एउटा माहौल चाहिँ छ, सृजनात्मक माहौल चाहिँ थियो। त्यो बाहेक पनि एउटा चाहिँ अब यो अध्ययन गर्दै जाने क्रममा चाहिँ बेसिकल्ली मैले चाहिँ तपाईँको सुरुवात चाहिँ गजलबाट गरेको हो, गजल पढेर त्यसबाट सुरु गरेको हो। त्यसपछि पढ्दै जाँदाखेरि चाहिँ कवितामा पनि रस बस्यो, तर स्कुल लेभलमा चाहिँ पहिला गजल लेख्नुभन्दा अगाडि कविताहरू लेखेर म धेरैचोटि पुरस्कृत भएको छु पहिला। अनि त्यो बेलामा चाहिँ पहिला त्यो रमाइलो लाग्छ सम्झिँदा, त्यति बेला चाहिँ अलिअलि रस चाहिँ पसेको थियो, तर पछिल्लो समयमा अलिकति कवितामा चाहिँ नयाँपन कसरी हुन्छ अथवा चाहिँ कसरी चाहिँ अलगपन दिन सकिन्छ भन्ने विषयमा चाहिँ मैले विविध कविताहरू पढेँ, होइन, विदेशी कविहरूदेखि लिएर नेपाली कविहरू सबैको एउटा पढेँ मैले। त्यहाँबाट नै मलाई प्रेरणा मिलेको, राम्रो कविताहरू, राम्रो सिर्जनाहरू सबैबाट प्रेरणा मिल्छ। एउटा ब्रह्माण्ड शीर्षकको कविता सुनाउँछु म, र यसमा पुरा गर्न चाहिँ मलाई एउटा मेरो मित्र विकास गेवालीले पनि मद्दत गर्नुभएको थियो यसमा चाहिँ, उहाँलाई समर्पण गरेर म अहिले सुनाउँछु ब्रह्माण्ड शीर्षकमा। सब थोक रहेछ मान्छे भित्रै, सब थोक रहेछ मान्छे भित्रै, हावाका गल्लीहरू, बगिरहने नदीहरू, पापका अँध्यारा सडक, पुण्यका उज्याला मोडहरू रहेछन्, घामको घर रहेछ, जुनको सहर रहेछ, दुःख सुख सँगै रहेछन्, समय लुकी बस्दो रहेछ भित्र कतै, केही छैन पनि यही रहेछ। सब थोक रहेछ मान्छे भित्रै, छिचोल्नु पर्ने ब्रह्माण्ड त मान्छे स्वयं रहेछ। सब थोक रहेछ मान्छे भित्रै, छिचोल्नु पर्ने ब्रह्माण्ड त मान्छे स्वयं रहेछ, छिचोल्दा छिचोल्दै पुराना बाटाहरू हराए मेरा पैतालाबाट, एक दिन मेरा पैताला हराउने छन् नयाँ बाटोमा। धन्यवाद। यो सङ्ग्रहमा चाहिँ मेरो 45 कविताहरू सङ्ग्रहित छ, 45 अनुवाद पनि सङ्ग्रहित छ, यसमा सँगै राखेर निकालिएको छ। अनि यसमा चाहिँ अहिले मैले निकालेको धेरै समय भएको छैन, 6-7 महिना भयो, होइन, एकदम राम्रो प्रतिक्रियाहरू पाइरहेको छु, उत्साह मिलेको छ सृजनात्मक एउटा चाहिँ कन्टिन्युटीको लागि, र चाहिँ ऊर्जा पनि मिलेको भनौँ न, एउटा ऊर्जा हौसला मिलेको छ। अब त्यसलाई अब कतिसम्म निभाउन सकिन्छ त्यो महत्त्वपूर्ण हुन्छ। अब मैले सुनाउने कविताको शीर्षक हो तिर्खा। यो चाहिँ एकचोटि म गाडीमा कतै जाँदै गर्दाखेरि यो देखेको घटना, देखेको जे देखियो दृश्य, त्यही दृश्यलाई चाहिँ मैले एउटा कवितामा इन्टरप्रेट गरेको, यो तपाईँले कवितामै एउटा चित्र चाहिँ मैले दिन खोजेको छु, सफल भएको छु भने त्यो श्रोताहरूलाई एउटा कन्वे हुन्छ जस्तो मलाई लाग्छ। तिर्खा शीर्षकको कविता। यतिका वर्षदेखि म हिँड्ने सडकको किनारमा छ एउटा पसल, जसको ढोकाको दुईतिर छन् आइमाई जस्ता चारवटा पुतलाहरू। यतिका वर्षदेखि म हिँड्ने सडकको किनारमा छ एउटा पसल, जसको ढोकाको दुईतिर छन् आइमाई जस्ता चारवटा पुतलाहरू, जसलाई सधैँ जसो पहिराएर राखिन्छ दुलैको पोसाक। यकिनका साथ उनीहरूलाई नै थाहा छैन सायद आजसम्म कतिपल्ट बेहुली झैं सजिए उनीहरू। गर्मीको एक दिन हातमा लिएर चिसो पानीको बोतल, एउटी गर्भवती आइमाई सुस्ताउँदै छ त्यही पसलको ढोकामा। यत्तिका वर्षमा मैले पहिलोचोटि महसुस गरे कि चारवटै पुतलाहरू हेरिरहेछन् ढोकामा उभिएकी आइमाईलाई, तर मैले कसै गरी अन्दाज गर्न सकिन उनीहरू के हेरिरहेका छन्, चिसो पानीको बोतल या आइमाईको पेट।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
एउटा चाहिँ यो आँपको रुख शीर्षकको कविता छ। यो चाहिँ एउटा प्रत्येक मान्छेले अनुभव गर्ने एउटा जिन्दगीको एउटा फेजलाई चाहिँ मैले इङ्गित गर्न खोजेको हो। जस्तै त्यही एउटा चाहिँ अब एउटा यो जिन्दगीको एउटा चाहिँ भागम भागमा चाहिँ होइन, मान्छेले धेरै कुराहरू पछाडि छोडेको हुन्छ र पछाडि फर्केर आउँदाखेरि ती सबै चिजहरू त्यही ठाउँमा रहिराख्छन्, त्यसरी नै रहिराख्छन् भन्ने छैन होइन। त्यही चिजहरूलाई चाहिँ एउटा इङ्गित गरेर मैले लेखेको छु, यो आँपको रुख शीर्षकको कविता हो यो। एउटा बच्चा जो भागेको थियो घरबाट, माटोबाट उठेर आकाश छुन अब उमेरको भइसक्यो। एउटा बच्चा जो भागेको थियो घरबाट, माटोबाट उठेर आकाश छुन अब उमेरको भइसक्यो। वर्षौं घाममा उभिएर तपस्या गरेपछि उसले छाया जन्माउन सक्यो। वर्षौं घाममा उभिएर तपस्या गरेपछि उसले छाया जन्माउन सक्यो, तर सधैं एक्लो झैं देखिन्छ। बिहान बेलुकी परसम्म वाकमा पठाउँछ आफ्नो छाया, कोही चिन्जानको भेटिने आशामा। घरको ढोका ढकढक्याएर आँपको झोला छोडिदिन्छ बाहिर, सोध्छ ढोकाबाट आमा निस्कने छिन्, ढोका खुलेको छैन आजसम्म। कहिलेकाहीँ ऊ निद्रामा महसुस गर्छ, कोही मायाले लगाइदिँदैछ उसको खस्रो पैतालामा तेल। कहिलेकाहीँ लाग्छ म पनि एउटा आँपको रूख। जवाफ शीर्षकको कविता यो चाहिँ एउटा सधैँ एउटा चाहिँ एउटा मोनोटोनस एउटा एकोरो एकाकीपनाको जुन हाम्रो दृष्टिकोण हुन्छ, एउटा दृष्टिकोण कस्तो हुन्छ भने हाम्रो जेनरली मान्छेको चाहिँ खुला सोच भएका मान्छेहरूले पनि एउटा आफ्नो हरेक कुरामा आफ्नो दृष्टिकोण हुनु त जरुरी छ, तर त्यो दृष्टिकोणलाई उल्ट्याएर हेर्दाखेरि कस्तो देखिन्छ, कतिपय कुराहरू अर्को एङ्गलबाट हेर्दाखेरि कस्तो देखिन्छ होइन। यो चाहिँ यो कवितासँग मात्रै सम्बन्धित होइन कि जीवनमा पनि हामीले एउटा मान्दै आएको चिजलाई चाहिँ अर्को एङ्गलबाट हेर्दाखेरि कस्तो देखिन्छ होला, त्यो एउटा चाहिँ इङ्गित गर्न खोजेको छु। मेरो कविताको शीर्षक चाहिँ जवाफ। सधैँ सधैँ व्यस्त रहने चिया पसलको गिलासलाई सोधे, यार तिमीलाई दूध चियापत्ती र चिनीको स्वादले वाक्क लाग्दैन। फिस्स हाँसेर उसले भन्यो, सर हरेक ओठको स्वाद फरक हुन्छ। धन्यवाद। यसरी मलाई समय दिनुभएकोमा, मेरो कविताहरू सुनाउने मौका दिनुभएकोमा, प्लेटफर्म दिनुभएकोमा चाहिँ अच्युत दाजुलाई पनि धेरै धेरै धन्यवाद, उज्यालो नेटवर्कलाई पनि धेरै धेरै धन्यवाद, र चाहिँ यो एकल कविता कार्यक्रमलाई पनि धेरै धेरै धन्यवाद, र मलाई अहिलेसम्म यतिन्जेलसम्म धैर्यका साथ सुनिदिनु भएकोमा र अहिले धेरै प्रतिक्रिया दिएर चाहिँ लेख्ने उत्साह पनि हौसला पनि दिनुहुने सम्पूर्ण श्रोताहरूलाई चाहिँ म धन्यवाद भन्न चाहन्छु। र आगामी दिनहरूमा पनि यहाँहरूको चाहिँ यो क्रिएटिभ क्रिटिसिजमले चाहिँ मलाई अगाडि बढ्न चाहिँ एकदम मद्दत गर्छ भन्ने लागेको छ। धन्यवाद।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
अहिले हामीले सुनेको कविता कवि डाक्टर नीरज भट्टराईको हो। कार्यक्रम एकल कविता वाचनमा आज हामीले उहाँका कविताहरू सुन्यौं। उहाँको धुवाको धागो कविता संग्रह प्रकाशित भइसकेको छ र त्यसभित्र संग्रहित सबै कविताहरू अंग्रेजीमा अनुवादित पनि भएको छ। आजको लागि कार्यक्रम एकल कविता वाचन यति नै। अर्को साता हामी अर्का कविका कविताहरू सुन्नेछौ। हाम्रो कार्यक्रमबारे तपाईँको विचार पठाउन वा तपाईँ पनि यो कार्यक्रममा आई आफ्ना कविताहरू सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्ने ठेगाना कार्यक्रम एकल कविता वाचन, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलको लागि info@unn.com.np। हवस् त, अर्को सातासम्मका लागि प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे पनि बिदा चाहन्छु। नमस्कार।
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।